भिजन स्टूडियो टाइम अहिले बिहानको 8 बज्यो।
अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। हामी अर्जुनधारा खबरमा अर्जुनधारा नगरपालिकाभित्र रहेका विभिन्न गतिविधि लगायत सम्पूर्ण विषयहरूलाई समेटेर कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। आज पनि हामी यसै विषयमा एकजना व्यक्तित्वसँग कुराकानी लिएर उपस्थित भएका छौँ। आज हामीले यतिखेर नेकपा एमाले जिल्ला अधिवेशनको तयारी गरिरहेको छ र जिल्ला अधिवेशनको तयारीको अवस्था कहाँ पुग्यो र यी लगायत अहिले चाहिँ राजनीतिक दलहरूले चाहिँ स्थानीय तहमा पठाएका जनप्रतिनिधिहरूले पछिल्लो चरण गरिरहेका विकास निर्माणका कामहरूमा उहाँहरूले नेतृत्व गरिरहेका कामहरूमा केही विवादहरू पनि आउँछन्। पार्टीले नेतृत्व सही ढङ्गले गर्न सकेन, उहाँहरूलाई सही सल्लाह सुझाव दिन सकेन, चाहिँ निर्वाचित गरेर पठाइसकेपछि चाहिँ त्यतिकै छाडेर गयो, अनुशासनहीन भयो भन्ने कुराहरू पनि चर्चामा छन्। आज हामी यसै विषयमा चर्चा गर्छौँ, विशेष त आज नेकपा एमालेको जिल्ला अधिवेशनको बारेमा विशेष चर्चा गर्नेछौँ। यतिखेर नेकपा एमालेका कार्यवाहक अध्यक्ष झापाका अध्यक्ष प्रेम गिरी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। प्रेम सर, स्वागत छ तपाईँलाई।
धन्यवाद छ रेडियो भिजनलाई।
हजुर प्रेम सर, अहिले चाहिँ नेकपा एमाले देशव्यापी जिल्ला अधिवेशनहरू गर्ने क्रम जारी नै छ, झापामा पनि तपाईँहरू त्यसको तयारीमा लाग्नु भएको छ। अहिले जिल्ला अधिवेशनको तयारीको अवस्था के छ? अहिले अलिक चर्चा पनि हुँदै गएको छ एमालेलाई, विशेष त झापामा अलिक चर्चाको रूपमा अलिकति महत्त्वका साथ हेरिन्छ एमालेको नेतृत्व, झापाको नेतृत्वलाई देशमै महत्त्वका साथ हेरिन्छ। अहिले तपाईँहरूले जिल्ला अधिवेशनको तयारी कसरी गरिरहनु भएको छ?
अब नेकपा एमाले अरू राजनीतिक पार्टीहरूको पनि नेता पार्टी हो। अब लोकप्रिय मतको हिसाबले देशकै सर्वाधिक लोकप्रिय पार्टी पनि हो। यो पार्टीको झापा जिल्लाको साङ्गठनिक राजनीतिक गतिविधिले सबैलाई चासो राख्नु स्वाभाविक छ। नेकपा एमाले सङ्गठनात्मक पद्धतिको माध्यमबाट अगाडि बढ्ने पार्टी भएको हुनाले यसका अधिवेशनहरू, मिटिङ बैठकहरू यी स्वाभाविक प्रक्रियाहरू हुन्। अब अहिले झापा जिल्लाको म कार्यवाहक अध्यक्षको भूमिकामा करिब 15 दिनदेखि जिम्मेवारी सम्हालिरहेको छु र अब यो हाम्रो निरन्तर एउटा प्रक्रिया पनि हो। हामी अहिले यो कोशी प्रदेश तहमै र देशभरि नै जेठ महिनाभित्रमा हाम्रा जिल्ला अधिवेशनहरू, पालिका अधिवेशनहरू र वडा तहसम्मका अधिवेशनहरू गरेर हाम्रो सङ्गठनलाई अब चुस्त दुरुस्त बनाउने काम निरन्तर प्रक्रिया अन्तर्गत जुटेका छौँ।
हजुर,
त्यसै सिलसिलामा झापामा पनि हामी अहिले जिल्ला अधिवेशनको तयारीको सम्मुखमा छौँ र त्यसैको सिलसिलामा हामी अहिले हाम्रो जिल्ला कमिटीको कार्यालय कमिटी, सचिवालय र पूर्ण कमिटीका बैठकहरू आयोजना गरेर यो कामको तयारीमा अगाडि बढ्ने प्रक्रियामा छौँ र भोलि नै हाम्रो जिल्ला कमिटीको, भोलि र पर्सि 23 गते र 24 गते माझमा जिल्ला कमिटीको पूर्ण बैठक पनि हामी आयोजना गरेर अघि बढिरहेका छौँ।
जस्तै तपाईँहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चाहिँ जिल्ला कमिटी बैठक बस्ने भनेर चर्चा पनि चलिएको छ होइन, झापाको झिलझिलेमा, यसको तयारी चाहिँ कसरी भएको छ? अध्यक्षज्यू आउँदै हुनुहुन्छ, यसको तयारी के छ?
अब हामी भोलि 23 गते यो बैठकको उद्घाटन गर्छौँ र यो बैठक चाहिँ हामी झिलझिलेको त्यहाँ वाटर पार्क, त्यहाँ एउटा चाहिँ हलमा हामी त्यो बैठक गर्दैछौँ। त्यो बैठकमा जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरूको सहभागिता रहन्छ। त्यस्तै झापामा रहनुहुने उपल्लो कमिटीका केन्द्रीय कमिटी प्रदेश कमिटीका नेता कमरेडहरूको पनि सहभागिता रहन्छ र यो बैठकको मुख्य आकर्षक प्रमुख अतिथि झापाकै हुनुभएको हुनाले श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली यो बैठकको प्रमुख अतिथिको रूपमा हुनुहुन्छ। यसमा हामी खास गरिकन अब 15 पालिकाका 5 निर्वाचन क्षेत्रका राजनीतिक अवस्थाहरू के छन् र हाम्रा साङ्गठनिक अवस्थाहरू के छन् र अब भावी हामीले गर्नुपर्ने ध्यान पुर्याउनु पर्ने विषयहरू के हुन् भन्ने हाम्रो आन्तरिक जीवनका विषयमा हामी महत्त्वपूर्ण रूपमा बैठकमा छलफल गर्छौँ र सँगसँगै अधिवेशनका तिथिमितिहरूलाई पनि निर्जुल गर्छौँ। खास गरिकन जिल्ला अधिवेशन, त्यसपछि पालिका अधिवेशन र त्यसपछि वडा अधिवेशन, यी अधिवेशनहरूलाई अब चैत्रको दोस्रो हप्ता पछाडि र जेठ मसान्तसम्ममा सम्पादन गर्ने गरी योजनाहरू व्यवस्थित गर्छौँ र तत् अन्तर्गतका कामहरू सम्पादन गर्ने विभिन्न हाम्रा कार्य समूहहरू बनाउँछौँ। यसको निम्ति अब केपी शर्मा ओलीज्यू जो पूर्व प्रधानमन्त्री र हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले यो बैठकलाई विशेष निर्देशन दिनुहुने पनि हामीले कार्यक्रम तय गरेका छौँ।
जस्तै अहिले चाहिँ पार्टीका गतिविधिहरू मिसन 84 भन्दै कि गतिविधिहरू चाहिँ गर्दै आएको छ राजनीतिक दलले, पछिल्लो चरण जनतामाझ राजनीतिक दलका नेताहरू जाने क्रम पनि अलिक बढेको छ। विशेष त अहिले तपाईँहरूले अधिवेशन गराउँदाखेरि आफ्नै कार्यकर्ताहरूको नवीकरण गर्ने, पार्टी सदस्यता वितरण गर्ने कार्य त अहिले पनि त्यति व्यवस्थित हुन सकेको छैन। अब चैतमा तपाईँहरू जिल्ला अधिवेशन गर्दै हुनुहुन्छ, अब यो उहाँहरूलाई नवीकरण गर्ने मौका अथवा सदस्यता वितरण गर्ने यी कुराहरू चाहिँ कसरी अगाडि बढाउनुहुन्छ? पुरानै नवीकरण गरेकाले मात्रै पनि निर्वाचनमा सहभागी हुन पाउनुहुन्छ या अब तपाईँहरू अपडेट गर्नुहुन्छ त यो छोटो अवधिमा?
अब यो चैत्र मसान्तसम्मको झापाको पार्टी सदस्यको नवीकरणको प्रक्रियालाई हामीले एक चरणमा पुरा गरेका छौँ र हामीसँग अहिले 22,000+ पार्टी सदस्यहरू नवीकृत हुनुहुन्छ। अब अहिले हामीले यो अधिवेशनको बेलामा पनि नवीकरणका काम त निरन्तरै हुन्छन्,
हजुर,
अनि त्यस्तै सदस्यता वितरणका कामहरू पनि यो हाम्रो निरन्तर प्रक्रिया हुन्छ। तर यो अधिवेशनमा तिनै जो नवीकृत सदस्यहरू हुनुहुन्छ उहाँहरूले नै प्रतिनिधि पठाउनुहुन्छ र उहाँहरूकै बिचबाट प्रतिनिधि छनौट गरेर हामी हाम्रा अधिवेशनहरूलाई सम्पादन गर्छौँ। जेठ मसान्तसम्ममा गरिने अधिवेशनहरूमा यो पुरानो हाम्रो जे रेकर्ड छ नवीकरण भएको सदस्यहरूको त्यसैको आधारमा हाम्रा अधिवेशनहरू सम्पन्न हुन्छन्।
झापामा चाहिँ विशेष गरेर नेतृत्व चयन सर्वसम्मति नै गर्ने अहिलेसम्मको छ, होइन, जस्तै केन्द्रबाट केन्द्रीय तहले निर्देशन दिएअनुसार नै यहाँ चाहिँ नेतृत्वमा जाने कुराहरू पनि आउँछ। यसपालि त्यस्तो हुन्छ या फरक हुन्छ, के लाग्छ तपाईँलाई? तपाईँ पनि एकजना अध्यक्षको आकाङ्क्षी हुनुहुन्छ।
अब यो एउटा सामान्य प्रक्रिया हो,
सामान्य भएन नि सर, जस्तै कार्यकर्ताहरूले त खुला रूपले तपाईँहरूलाई चयन गर्न पाउनु पर्यो नि त।
सामान्य प्रक्रिया हो, हामी लोकतान्त्रिक प्रणालीमा विश्वास राख्छौँ। हाम्रो पार्टी जनवाद र केन्द्रीयता दुईटा तरिकाले दुईटा प्रक्रियाबाट अगाडि बढ्छ, हाम्रो संगठनात्मक तरिका त्यो हो। अब यसमा कम्युनिस्ट पार्टी जनवाद र केन्द्रीयता यो दुईटै कुराको सूत्रीकरणको माध्यमबाट अगाडि बढिरहेको छ, त्यो एक्सर्साइज हामीले लामो समयदेखि गरेर आएका छौँ। त्यसैले यो नेतृत्व निर्माणको प्रक्रिया चाहे त्यो लोकतान्त्रिक विधि होस् चाहे त्यो सर्वसम्मतको विधि होस्, यो सबै लोकतान्त्रिक नै हो, सर्वसम्मत भने पनि सबैको भावनात्मक एकताको आधारमा हुने हो। त्यसैले यसमा हाम्रोमा कुनै किसिमको समस्या छैन र भोलि पनि समस्या रहँदैन।
अब अलिकति प्रसङ्ग बदल्छु, तपाईँ यस अगाडि तपाईँले धेरै कुराहरूको नेतृत्व गरिसक्नु भएको छ, माननीयज्यू पनि भइसक्नु भएको छ भने तपाईँले सुकुम्बासी समस्या आयोगमा रहेर पनि काम गरिसक्नु भएको छ, अहिले पनि राजनीतिक दलहरू सर्वहारा वर्गको पक्षमा काम गर्न किन चुक्दैछन्? जस्तै तपाईँले सुरु गरेको, तपाईँ रहेको सुकुम्बासीहरूले अहिले पनि धनी पूर्जा प्राप्त गर्न सकिरहेको अवस्था छैन, तल्लो तहका चाहिँ मजदुर गरिब जनताहरूको जीवन स्तरमा तपाईँहरूले डटेर काम गर्न सकेका छैन राजनीतिक दलहरूले, तपाईँलाई मात्रै मैले व्यक्तिगत भन्न खोजेँ होइन, किन नेपालको राजनीतिमा अहिले पनि तल्लो वर्गका मान्छेहरूको जीवन स्तर उकास्ने काम अथवा त्यस्तो नीति बन्न नसकेको सर, के लाग्छ तपाईँलाई?
अब यो चाहिँ राजनीतिक कारण प्रमुखै हो, यसमा राजनीतिले पन्छिन मिल्दैन, कसैलाई दोष देखाएर उम्किन पनि मिल्दैन। अब हामी नेकपा एमाले पार्टी अब उद्देश्य नै जनताको पक्षमा उभिने उद्देश्य राखेर यो पार्टी अहिले 75 वर्षमा अघि बढिरहेको छ। हामी खास गरिकन आधारभूत तहका जनताको हितमा काम गर्छौँ। तपाईँले केलाएर हेर्नुभयो भने कमरेड मनमोहन अधिकारीको प्रधानमन्त्री कालदेखि कमरेड केपी शर्मा ओलीको कार्यकालसम्म हेर्नुभयो भने जति बेला नेकपा एमाले सरकारमा छ उसले जनहितका कामहरू, लोक कल्याणकारी कामहरू र जनताका पक्षका आधारभूत वर्गका पक्षका कामहरू निरन्तर रूपमा गर्दै आएको छ। यो चाहिँ सरकारको वर्ग चरित्रमा भर पर्ने कुरा हो। त्यसैले तर हाम्रोमा यो सरकार क्षणक्षणमा बदल अदल भइरहने र अनि अहिलेको चरित्रको सरकारले काम गर्न नसक्नु भनेको उसको वर्ग चरित्र हो। अब जस्तो सुकुमवासीको कुरा तपाईँले उठाउनुभयो, 76 माघमा केपी शर्मा ओलीज्यू प्रधानमन्त्री हुनुभएको बेला भूमि सम्बन्धी ऐन 8 संशोधन आयो। त्यो ऐन यस्तो ऐन हो जसले नेपालमा भूमिहीन दलितहरू, भूमिहीन सुकुम्बासीहरू र अब लाखौँ सङ्ख्यामा अव्यवस्थित बसोबास गर्ने नागरिकहरूको हितमा पहिलोचोटि ऐनले बोलेको यो भूमि सम्बन्धी ऐन 8 संशोधन हो र त्यो 8 संशोधन क्रान्तिकारी कदम पनि हो र अव्यवस्थित बसोबासीहरू, भूमिहीन र सुकुम्बासीहरूको लागि चाहिँ राज्यको कानुनले नै सम्बोधन गरेको इतिहासकै पहिलो रेकर्ड हो। अब तर त्यो ऐन आएर अनि त्यसको नियम बनेर काम अगाडि बढाउँदै गर्दा त्यो सरकार फेरियो, सरकार फेरिसक्दा यो प्राथमिकता फेरिएर गयो। तर यी जति पनि यो खालको वर्गको तपाईँले कुरा उठाउनु भएको छ, यो वर्ग ऐनद्वारा सुरक्षित छ। यो सरकारलाई त्यो काम गर्नको लागि हामीले बारम्बार भनेका छौँ, सानातिना कुरामा अल्झिएको छ यो सरकार र उसको प्राथमिकताभित्र यो परेको छैन। त्यसैले यो चाहिँ सरकारको वर्ग चरित्रसँग चाहिँ भर पर्ने कुरा भएको हुनाले अहिले यो काम चाहिँ अलपत्र अवस्थामा छ। भोलि यो काम व्यवस्थित भएर लानुपर्छ र जान्छ, हामी त्यो यो सरकारलाई घचघच्याउँछौँ, त्यो ठाउँमा लगेरै छोड्छौँ, गएन भने पनि यो चाहिँ समयको कालखण्डमा यो काम अगाडि बढ्छ।
जस्तै अहिले स्थानीय तहहरूमा पनि धेरै चाहिँ विवादहरू अथवा मनोमानीका कुराहरू सुन्न सकिन्छ, जस्तै नेकपा एमाले जिताएर पठाएका जनप्रतिनिधिहरू, नेपाली कङ्ग्रेसले भनौँ, जुनसुकै राजनैतिक दलले जिताएर पठाउँछ तर उहाँहरूका हरेक गतिविधिमा चाहिँ उहाँहरूले कुन गतिले काम गरिराख्नु भएको छ, पार्टीको घोषणा पत्र अनुसार सकि छैन, अनुशासित काम भएको छ कि छैन भनेर चाहिँ खासै यो 5 राजनैतिक दलले उहाँहरूलाई नेतृत्व गरे जस्तो लाग्दैन, किन यस्तो भइरहेछ, समन्वय किन हुँदैन? जस्तै अब जनपक्षीय कामहरू गर्ने ठाउँमा अथवा जनताका कामहरू गर्ने ठाउँमा त स्थानीय तहसँग राजनीतिक दलहरू सँगै हुनुपर्ने हो, आज त्यस्तो अलिक देखिँदैन नि सर, किन यस्तो भइरहेछ?
अब एउटा चाहिँ यस्तो छ, यो राज्यको पुनर्संरचनापछि अहिले दोस्रो चरणको निर्वाचनको चाहिँ समय कालखण्डमा हामी छौँ। अब एउटा त हाम्रो जे परिवर्तन हो यो परिवर्तनलाई संस्थागत गर्ने कुराकै कालखण्डमा हामी छौँ। अब नेपाली जनताहरूको आकाङ्क्षा अलिक तीव्र पनि छ, अब देशको गरिबी तपाईँ हामीले बुझेका छौँ, सुशासनको सन्दर्भमा हाम्रो राजनीति चुकेकै देखिन्छ हगि। अब जो सत्तामा जान्छ, सत्तामा गएपछि उसले अब जसरी गर्नुपर्ने त्यसरी गर्न नसकेको कुरालाई धेरै बङ्ग्याएर बोलिरहनु पर्दैन, स्वीकार्नु पनि पर्छ। तर मुख्य रूपमा जनताको अति तीव्र आकाङ्क्षा, अब तीव्र विकासको आकाङ्क्षा र देशको स्रोत साधन अनि हाम्रो इच्छा शक्ति अनि त्यसपछि अब सरकारको फेरबदल जस्ता कुराले स्थानीय तहलाई पनि प्रभावित त गर्दो नै रहेछ। त्यसैले अहिले स्थानीय तहहरू चाहिँ स्थानीय सरकारको रूपमा त आए तर उनीहरूसँग आफ्नै खालको स्रोत आर्जन गर्ने त्यो खालको गतिविधिहरू बढाउन त 20 वर्ष त अभ्यासै गर्नुपर्ने देखिन्छ लाग्छ। अब सधैँभरि केन्द्रको मुख ताक्ने हिजोको प्रवृत्तिबाट अहिले आफैले स्व आर्जन गर्न सक्ने स्थितिमा त हामी आयौँ, तर त्यसको फाउन्डेसन बनिसकेको छैन, स्रोतको अभाव छ, जनप्रतिनिधिमा स्कुलिङको पनि केही त कमी त देखिन्छ।
त्यो त राजनीतिक दलले गर्नुपर्ने होला नि त, स्कुलिङ उहाँहरूलाई दिने होइन, उहाँहरूलाई कसरी अगाडि बढ्ने भन्ने कुरा त राजनीतिक दलहरूले प्रशिक्षित बनाउनु पर्ने होला नि त, आफूले पठाएका जनप्रतिनिधि होइन र?
होइन, राजनीतिक दलहरू अरूले त के गर्छन्, नेकपा एमाले त हाम्रा जनप्रतिनिधिहरूलाई बारम्बार अब 3 महिना 6 महिनामा उहाँहरूलाई दीक्षित गर्ने, शिक्षित गर्ने, संस्कारित गर्ने, अहिलेको डेभलपमेन्ट मोडालिटीको बारेमा चाहिँ उहाँहरूसँग अन्तर्क्रिया गर्ने, संवाद गर्ने, त्यो काम त हामी रेगुलर गरेका छौँ। तर अहिले देखिएको एउटा चाहिँ कुरा के छ भने, अब जनप्रतिनिधि भनेको नि तिनै जनताहरूबाट निस्किएको एउटा प्रतिनिधि पात्र हो। हाम्रा नागरिकहरूमा एउटा के बढेर गएको छ भने, हिजोको जस्तो संस्कारयुक्त भावना हाम्रा नागरिकहरूमा पनि छैन, अहिले छाडापन बढेर गएको छ, हेर्नुहोस्, स्वच्छन्दता बढेर गएको छ स्वतन्त्रताको नाममा, अनि तीव्र आकाङ्क्षा बढेर गएको छ। अब अहिलेको जेनेरेसनमा त यो कुराले गर्दा हाम्रा भ्यालुहरू, हाम्रा मूल्य मान्यताहरू चाहिँ कमजोर बन्दै गएका छन्, हाम्रा चाहिँ सामुदायिक भावनाहरू कमजोर बन्दै गएका छन्, मेरो उत्तरदायित्व छ भन्ने भावना कमजोर हुँदै गएको छ। यस्तो बेलामा अहिले डेभलपमेन्ट वर्कर अथवा गाउँ घरमा, बस्तीमा, सहरमा काहीँ पनि केही पनि कुराको उत्तरदायित्व जनप्रतिनिधि बाहेक अरूसँग छैन जस्तो देखिन्छ। हेर्नुहोस्, तपाईँ नागरिक समाजलाई केलाएर हेर्नुहोस् होइन, तपाईँ अरू क्षेत्रहरूका नागरिकहरूलाई केलाएर हेर्नुहोस्, सबै काम यही जनप्रतिनिधिको मात्रै अभिभारा हो भन्ने ठाउँमा अहिलेको मानसिकता त्यतातिर डाइभर्ट भएर गएको छ। हिजो यस्तो थिएन, विगतलाई केलाएर हेरियो भने मात्रै यो कुराको वास्तविक चित्रण हामी हेर्न सक्छौँ। त्यसैले जम्मै थोकको जिम्मेवारी चाहिँ यिनै जनप्रतिनिधि मात्रै हुन् भन्ने खालको र उनीहरूले जे गरे पनि दोष लगाउने खालको प्रवृत्ति पनि बढेर गएको छ। ऐनद्वारा उहाँहरू निर्देशित हुनुहुन्छ, कानुनद्वारा निर्देशित हुनुहुन्छ, सर्टेन उहाँहरूको लिमिटेसन छ, काम कति मात्रै गर्न मिल्ने, कसरी गर्न मिल्ने, अनि राजनीतिमा हामीले संघीयता ल्यायौँ, कर्मचारी तन्त्रमा त्यो किसिमको स्कुलिङ गर्न सकेका छैनौँ, वित्तीय संघीयतामा अभ्यास गर्न सकेका छैनौँ, खालि राजनीतिक संघीयतामा मात्रै हामी संक्रमणकालीन अवस्थामा हुँदा जोसुकै जनप्रतिनिधि भए पनि, जस्तोसुकै पार्टीले स्कुलिङ गरे पनि यो एउटा संक्रमणकालीन अवस्थामा हामी हेरिरहेका छौँ नि त। कतिपय नयाँ नयाँ जनप्रतिनिधिहरूको पनि भूमिका त हेरिया छ नि त, पुरा बडो क्रान्तिकारी हुने यथार्थमा त काम त हेरिराखेका छौँ नि। त्यसैले यो संक्रमणकालीन समयको पनि उपज हो, यद्यपि यसो भनेर उम्किन मिल्दैन। अब जे स्रोत छ, जे साधन छ, जे जनताको मानसिकता छ, त्यही धरतीबाट हाम्रा जनप्रतिनिधिहरूले पनि कतिपय कुरालाई अलिकति अझै पनि रिथिङ गरेर अगाडि लानुपर्छ। अब जहाँसम्म म नेकपा एमालेको एउटा जिल्लाको कार्यकर्ताको हैसियतले भन्दा, हामीले हाम्रो पार्टीका वडाध्यक्ष तहसम्म र त्योभन्दा माथिका जनप्रतिनिधिहरूलाई जो जिल्लामा हुनुहुन्छ उहाँहरूलाई अब विकासका मोडालिटीहरूबारे, खास गरिकन विकासलाई रोजगारीसँग कसरी जोड्ने, उत्पादनसँग कसरी जोड्ने र जनताको दैनन्दिन जीवनसँग कसरी जोड्ने र सुशासन कसरी दिने होइन, र उहाँ जनताको असल सेवाको भन्ने कुराको परिचय कसरी दिने, अरूभन्दा फरक कसरी हुने भन्ने कुरामा अब निरन्तर संवाद गरिरहेका छौँ, र अब त सघन रूपमा त्यो विषयमा अरू स्कुलिङ गर्ने तयारीमा पनि लागेका छौँ।
यो नेपालको राजनीति हेर्दा नि सर, प्रत्येक 20-25 वर्षमा उथल पुथल आउने, एकचोटि 20-25 वर्षमा फेरि चेन्ज आउने खालको परिपाटी अहिलेसम्म देखिँदै आएको छ। अब तपाईँकै पार्टीको कुरा गरौँ, जुन केही वर्ष अगाडिसम्म नेतृत्वले भनेको अनुशासनमा रहने कार्यकर्ता भनिन्थ्यो होइन, एकदमै अनुशासित दिशामा भनेकै कामहरू गर्नुपर्ने, पार्टीले दिएका निर्देशनहरू चुस्त दुरुस्त गर्ने खालको, आफूले बोल्दा पनि सही बोल्ने अथवा निर्देशन अनुसार बोल्ने, हरेक एउटा डिसिप्लिन थियो क्या। अहिले चाहिँ तपाईँकै पार्टीभित्रकै नेताहरूको बोलाइ हेर्नुहोस्, तपाईँको पार्टीभित्रका चाहिँ नेताहरूको अनुशासन हेर्नुहोस् त, यसलाई कसरी लिनुहुन्छ तपाईँले आफूले? अब तपाईँ एउटा नेतृत्वमा पनि हुनुहुन्छ, जिल्लाकै नेतृत्व गर्दै हुनुहुन्छ, जिल्ला तहदेखि केन्द्रसम्मकै कुराहरू हेर्नुहोस् त, अब यो पार्टी अनुशासनलाई चाहिँ कसरी अगाडि बढाउनु पर्ला, के लाग्छ तपाईँलाई?
यसको अलिकति पृष्ठभूमिबाट बोलिएन भने फेरि कन्फ्युजन हुन्छ। हामी केही वर्षदेखि केही काममा चुक्यौँ, अब खास गरिकन नेपालको कम्युनिस्ट आन्दोलन मात्रै होइन नेपालको समग्र आन्दोलनको नेता पार्टी नेकपा एमाले हुँदै गर्दा जति बेला नेपाली कङ्ग्रेस नेकपा माओवादी लगायतका राजनीतिक पार्टीहरू सबै मिलेर यो देशलाई स्थायी शान्ति दिनको लागि संविधान निर्माण जस्तो काम सम्पादन गर्नको लागि सबै राजनीतिक दलहरूले आफ्ना आफ्ना भूमिकाहरू निर्वाह गर्दै जाँदा र यो सत्ता राजनीतिमा खास गरिकन सहभागी बन्दै जाँदा हाम्रा नेता नेतृत्वहरूमा पनि र कार्यकर्ताहरूमा पनि एउटा सत्ता मोह चाहिँ बढेर गएको सत्य हो। त्यही कारण पार्टीहरू विभाजन हुने, पार्टीहरूभित्र समूहबन्दी हुने अनि पार्टीहरूभित्र अराजकता अनुशासनहीनता बढ्ने त्यो कुरा भयो। अब कम्युनिस्ट आन्दोलनमा जब प्रचण्ड कमरेडलाई नेकपा एमालेका अध्यक्ष केपी कमरेडले संवाद गरेर पार्टी मिलाउने काम भयो त्यो बेला हाम्रो पार्टीभित्र एउटा कमजोरी भएकै हो। त्यो के भयो भने वैचारिक काममा हामी चुक्यौँ, खालि हामीले ब्रेनको काम कम गऱ्यौँ, खालि हात मिलाउने काम बढी गऱ्यौँ र मन मिलाउन सकेनौँ, जसको कारण अराजकता अलिक पराकाष्ठामा गयो। तर अहिले नेकपा एमाले भित्र तपाईँले एकजना कोही नेताको नाम लिएर भन्न सक्नुहुन्न कि यो पार्टीको निर्णयको विरुद्धमा गतिविधि गरेर जाने एकजना पनि नेता हुनुहुन्न अहिले। अब जहाँसम्म बजारमा अलिकति छरिएर बोल्ने प्रवृत्तिहरू छन् ती प्रवृत्तिहरू क्रमशः अनुशासनको दायरामा आउँदै र आफूलाई सच्याउँदै लाने एउटा परिवेश अहिले निर्माण भएर गएको छ र हामी हिजोका गल्तीहरूलाई शिक्षा आर्जन गरेर अहिले यो पार्टीलाई संगठनात्मक हिसाबले साँच्चीकै जनताको पार्टी हो, जनताका पार्टीका हामी सेवकहरू हौँ, सिपाहीहरू हौँ। त्यसैले गर्दा यी व्यक्तिगत महत्वाकांक्षाहरूलाई र आकाङ्क्षाहरूलाई प्रणालीगत हिसाबले पद्धतिगत हिसाबले पार्टीभित्र सिस्टम बनाएर पद्धति बनाएर ठिक ढङ्गले गभर्न गर्नुपर्छ भन्ने ठाउँमा अहिले हाम्रा अब विधान महाधिवेशन होस् अथवा अरू किसिमका सेमिनारहरू होस्, अधिवेशनहरू होस्, भेलाहरू होस्, प्रशिक्षणहरू होस्, वैचारिक कामलाई तीव्र बनाऊ र भावनात्मक पक्षलाई पनि जोडेर लिएर जाउँ भन्ने ठाउँमा हामी लागेका छौँ। दुई चार वर्ष त हामीलाई लाग्छ यो काम गर्न, तर यो आन्तरिक जीवनको सुदृढीकरण र यो कम्युनिस्ट आन्दोलनलाई सही दिशाबाट अगाडि लाने र नेपाललाई अब संसारकै एउटा राम्रो संगठन पनि हो एमाले, अघि तपाईँले भन्नुभयो साउथ एसिया रिजनमा त एमाले जस्तो संगठन र त्यो पद्धतिमा चल्ने नेता कार्यकर्ता चाहिँ पाइँदैन भन्ने एउटा जे हाम्रो लिगेसी छ त्यो लिगेसीलाई फेरि पनि हामी रिफर्म गरेर अगाडि लाने गरी योजनाबद्ध ढङ्गले अहिले नेकपा एमाले देशव्यापी बढ्या छ र झापा जिल्ला पनि त्यसरी नै बढ्या छ।
जस्तै मैले यही अधिवेशनकै प्रसङ्गमा कुरा उठाउँछु, जस्तै तपाईँहरूले निर्वाचनताका अथवा अधिवेशनताका चाहिँ एउटा महत्त्वाकाङ्क्षा एउटा जोस जाँगर लिएर आउने, आफूले धेरै गर्न सक्ने हिम्मत लिएर आउने, तर निर्वाचित भइसकेपछि चाहिँ फेरि जहीँको तहीँ जस्तो देखिने परिपाटी पनि छ। अब नेकपा एमाले अब आउने नेतृत्वले चाहिँ योभन्दा नयाँ के गर्न सक्छ र के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
काम त हामी पुरानै गर्छौँ तर नयाँ तरिकाले गर्छौँ। अब जस्तो मलाई के लागेको छ भने हामीले अहिले अब देशव्यापी रूपमा र झापा जिल्लाले पनि रिथिङ गरेको कुरा के छ भने यो पार्टी धेरै त्याग बलिदान र योगदानबाट बनेको पार्टी हो, त्यसकारण इतिहासको सम्मान गर्ने कुरामा हामी अलिक कमजोर बनेका छौँ। अब हाम्रा अग्रजहरू पुर्खाहरू जसले योगदान गरेर यो पार्टीलाई यहाँ ल्याउनु भयो उहाँहरूप्रतिको सम्मान र वर्तमानको स्थान युवा पुस्तालाई पनि फेरि स्थान दिनु पर्यो नि त, एउटा हामी त्यो काम गर्छौँ। अब त्याग बलिदान र योगदान त्यो कुरालाई सम्मान गर्छौँ। एमाले देशभक्त शक्ति हो र राष्ट्र निर्माण नै हाम्रो भक्ति हो भन्ने कुरालाई हामी उठाउँछौँ। यो पार्टी कार्यकर्तामा सञ्चालित पार्टी हो, हेर्नु यो पार्टीलाई कहीँबाट ट्याक्स चन्दा हामी कतैबाट उठाउँदैनौँ, हाम्रा पार्टी सदस्यहरूबाटै सदस्यता शुल्क लिएर लेबी लिएर यो पार्टी सञ्चालन गरेका छौँ। यो नेपालमा तपाईँ हेर्नुहोस् कुनै पनि पार्टी त्यस्तो जनताकै समर्थनमा र कार्यकर्ताकै बलमा टिकेको पार्टी छ भने यो नेकपा एमाले छ आजको दिनमा पनि यहाँले हेर्नुभयो भने। त्यसैले यो जनतामा आधारित कार्यकर्ता पार्टी हो भन्ने कुराको प्रत्याभूति हिजैदेखि विरासत हाम्रो त्यही हो, त्यसलाई अझ हामी नयाँ ढङ्गले लिएर जान्छौँ र साङ्गठनिक काममा जोड दिन्छौँ। वैचारिक कामलाई हामी अलिक सघन बनाउनु छ, हामी विचारधाराको रूपमा हाम्रा पेचकिलाहरू नटबल्टु अलिक खुकुलिएका खुस्किएका र हाम्रा मगजहरू चाहिँ अलिक भुत्ते भएका छन्, तर त्यो मात्रै होइन कि अघि तपाईँले उठाउनु भएको भावनात्मक पक्ष हाम्रो कमजोर बन्या छ. अलिक ठुलो पङ्क्ति, हिजो यो पार्टी निर्माण गर्ने ठुलो पङ्क्ति पार्टीको संगठनात्मक जीवनभित्रभन्दा बाहिर हुनुहुन्छ र उहाँहरू मन दुखाएर बस्नु भएको छ. त्यस्ता मन दुखाएर बस्ने धेरै अग्रजहरू अहिले यही झापाको भूगोलमा हुनुहुन्छ. उहाँहरूसँग संवाद गर्ने, उहाँहरूसँग पुग्ने र उहाँहरूका निर्देशनहरू, उहाँहरूका चाहिँ हिजोका त्यागहरू, हिजोका उहाँहरूका चाहिँ कर्महरूलाई सम्मान गर्ने, संरक्षण गर्ने र उहाँहरूसँग अब पुनर्जीवन कायम गर्ने गरी हामी जान्छौँ.
अब अलिकति तपाईँलाई कतिको महसुस भएको छ, तपाईँ पनि जनतासँगै हुनुहुन्छ, अहिले चोक चोकमा अथवा बजारमा टोलमा हामी सुन्ने गर्छौँ राजनीतिक दलको नाम लिने बित्तिकै यो भ्रष्ट हो, यी नेताहरू कामै लाग्दैनन्, राजनीतिक दल कामै लाग्दैन भन्ने खालका एक किसिमको वितृष्णा. पहिले राजनीतिले नै हो मुलुक बनाउने, नीतिले नै हो देश बनाउने, नीतिले नै हो एउटा तल्लो स्तरको जनतालाई माथि उठाउने. तर देशकै मूलनीति राजनीति नै अहिले चाहिँ विश्वासिलो बन्दै गएको अवस्था छैन, त्यो खालका कुराहरू अहिले सुनिन्छन्. तपाईँ पनि पक्कै पनि सुन्नु भएको होला, जनताका छेउमा जाँदा, जनतासँग पुगिरहँदा पहिले जुन सम्मान, जुन दलहरूले गरेको योगदानको कदर गर्थे जनताहरू, अहिले त्योबाट विचलित हुँदै, स्खलित हुँदै गइरहेको अवस्थामा अब कस्तो बन्नुपर्छ पार्टी, तपाईँले स्पष्ट बनाइदिनुहोस् न यो लास्टमा.
अब यो विषय अलिक गम्भीर विषय हो, तर नेपालको परिवेशमा र खास गरिकन साउथ एसिया रिजनको पोलिटिक्सलाई हेर्नुहुन्छ भने अहिले नेपाली नागरिकहरूमा खास गरिकन यो युवा पङ्क्तिमा एउटा भाइरल सेन्टिमेन्ट है, यो भाइरल सेन्टिमेन्ट देखिन्छ. हाम्रोमा उपभोक्तावादी संस्कृति, अब यो व्याख्या गर्दा लामो हुन्छ, तपाईँको समय छोटो छ. नेपाली युवाहरूमा उपभोक्तावादी संस्कृति बढी छ, अनि हाम्रो जग के हो भन्ने कुराको अध्ययन चाहिँ गर्ने भन्दा पनि अहिले अब ग्लोबल भिलेज भन्ने, अनि अब आफ्नो आफ्नो आफ्ना पुर्खाको अनि आफ्नो माटोको, यसको इतिहासको, यो कसरी निर्माण भएर आयो, यसको जग के हो, देशको आर्थिक अवस्था के हो, हामी कति अवस्थाबाट कहाँ आइपुगेका छौँ जस्ता कुरालाई नहेर्नेर पुर्खालाई गाली गर्ने प्रवृत्ति, अग्रजहरूलाई गाली गर्ने प्रवृत्ति एकदमै बढेर गएको छ. यो भाइरल सेन्टिमेन्ट है, यो किसिमको अवस्था छ. यसमा हाम्रा संस्कारहरू, हाम्रा संस्कृतिहरू, हाम्रा मूल्य मान्यताहरू है, हामी अति बढी अधिकारमुखी पद्धतिमा हामी गएर पनि यो समस्या आएको हो. यसमा राजनीतिक पार्टीहरू जिम्मेवार बन्नुपर्छ. जसरी एमाले अहिले जनताको आँगनमा गइरहेको छ, अस्ति नै भर्खरै सुन्नुभयो, हामीले मध्य पहाडी राजवर्गको अभियान चलायौँ, मिसन ग्रासरुट भनेर चलायौँ, जनताको बिचमा हामी मसिनो गरी जाने कामहरू हामीले सुरु गऱ्यौँ. अब कङ्ग्रेसले पनि त्यो काम गर्नु पर्यो, माओवादीले गर्नु पर्यो, अरू राजनीतिक पार्टीहरूले गर्नु पर्यो. अब तर के कुरा हो भने यो 20-25 वर्षको चेन्जको कुरा गर्नुभयो. अहिले हामीले ल्याएको जे लोकतान्त्रिक प्रणाली छ, जे गणतन्त्र छ, जे समाजवाद उन्मुख व्यवस्था छ, अब यो चेन्ज हुँदैन. हेर्नुहोस्, यो चेन्ज हुन्छ भन्ने कुरा चाहिँ होइन. ती असन्तुष्टिहरू भनेको हामी राजनीतिक दलहरूले ठिक ढङ्गले काम गर्नु पर्यो भन्ने सुझाव हो. त्यसलाई हामीले सुझावको रूपमा ग्रहण गर्नु पर्यो. कङ्ग्रेस सुध्रिनु पर्यो, माओवादी सुध्रिनु पर्यो, एमाले आफ्ना गतिलाई अगाडि अझ सुधारेर लिएर जानु पर्यो, र जति पनि यो प्रणाली स्थापित गर्ने दलहरू छन् यी दलहरूले संस्कारयुक्त किसिमको र जनभावना अनुसारको व्यवहारमा चेन्ज गर्नुपर्छ. हामी चेन्ज गरिरहेछौँ, देख्नु भएको छ त. एमाले गर्यो, त्यसपछि माओवादीले पनि तल घर दैलो अभियान चलायो, अहिले हाम्रा गगनजीहरू, विश्व प्रकाशजीहरू पनि तल तल जनतामा जान चाहिँ सुरु गर्नु भएको छ. यसले के हुन्छ भने जनतासँगको हाम्रो एट्याचमेन्ट हिजो कमजोर भएकै हो. त्यो कुरालाई हामीले शुद्धिकरण गरेर लिएर जानु पर्यो. दलका नेताहरू पनि प्रष्ट हुनु पर्यो. अब जहाँसम्म दलका नेताहरू चाहिँ बिग्रे भन्ने कुरा छ, त फ्याक्टमा आउनु पर्यो नि. फ्याक्टमा आउनेलाई त अख्तियारले पक्रिहाल्छ, होइन, हाम्रा संरचनाहरूले पक्रिन्छ. जसले गल्ती गर्छ त्यो त जेल जान्छ, कानुनको दायरामा जान्छ. त दुई चार मान्छे गए भन्दैमा 2-4 लाख मान्छे त गएका छैनन् नि त. त्यसो भएकोले यो धेरै चाहिँ भाइरल सेन्टिमेन्टले काम गरेका छ, मैले बुझेको कुरा.
हस्, अत्यन्तै व्यस्त हुनुहुन्छ र व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभयो र पार्टीका आगामी दिनका गतिविधि र भइरहेका कामका बारेमा समग्र श्रोताहरूलाई जानकारी गराइदिनु भयो सर, र समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु.
मलाई यो अवसर दिनुभयो र मैले आफ्ना विचारहरू चाहिँ सम्प्रेषण गर्ने एउटा मौका पाएर झापाली सबै नेता कार्यकर्ताहरूको बिचमा र झापाली जनताहरूको बिचमा आफ्नो अभिमत राख्न पाएँ, म चाहिँ यहाँको मिडियालाई धेरै धेरै आभार व्यक्त गर्दछु.
हस्, धन्यवाद. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका कार्यवाहक अध्यक्ष प्रेम गिरी रेडियो भिजनमा अर्जुनधारा खबरमा कुराकानी गर्दै। हस् त आजलाई अर्जुनधारा खबर यति नै। हामी आगामी हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।